بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين، يضع المستكبرين ويرفع المستضعفين، ويهلك ملوكا ويستخلف آخرين، قاسم الجبارين ومدرك الهاربين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، رحمة للعالمين، شفيع المذنبين، سيدنا ومولانا بالقاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما بقية الله الأعظم في الأراضين روحي وأرواح العالمين لتراب مقدمه الفداء. ما بعد، فقد قال الله الحكيم في كتابه المبين وهو أصدق القائلين، بسم الله الرحمن الرحيم، يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. بلك درود بجي عظمة محمد آل محمد. ارباب عزا، ایام عزا کا آغاز ہو چکا ہے اور دنیا میں تمام عاشقان اہل بیت، سیاہ پوش، عزادار، غم گسار اور اجر رسالت کی ادائیگی کے لیے اپنے گھروں سے نکل کر امام بارگاہوں، مساجد و جلوس اور سینہ زنی کے دستجات میں شامل ہو کر مادر حسین ابن علی کے قلب محزون کی تسلی اور تشفی کا سامان کر رہی ہیں. شاد و آباد رہیں وہ لوگ جو اس مظلوم کا غم بناتے ہیں. خدا ان ہاتھوں کو سلامت رکھے جو عزائے حسین کے لیے سینے پہ پڑتے ہیں. خدا ان آنکھوں کو ہمیشہ خوش و خرم رکھے جو عزائے حسین میں آنسو بہاتی ہیں. خدا ان زبانوں پر اپنی رحمت نازل کرے کہ جو یا حسین یا حسین کہتی ہیں. یہ موسم عزاداری ہے، یہ موسم سوگواری ہے، لیکن موسم سے یہ مغالطہ نہ ہو کہ ایک جیسے آب و ہوا کا موسم ہے، اسی طرح عزاداری کا بھی ایک موسم ہے. عزاداری زندگی کا وہ موسم ہے کہ جو زندگی کی ابتدا سے لے کر زندگی کی انتہا تک عزادار کی زندگی پہ سایہ فگن رہتا ہے. نہ سردی اس موسم کی راہ میں رکاوٹ بنتی ہے، نہ گرمی اس عزا میں معنی آتی ہے، نہ خزاں کے موسم میں جھڑنے والے، زرد ہونے والے، اپنی حیات کو ختم کرنے والے برگ و خس و خاشاک در حقیقت حسین سے حسینیوں کا رابطہ منقطع نہیں کر سکتے. نہ سردی کے موسم میں برسنے والی وہ برف و باران مومنوں کے دلوں میں آتش محبت حسین ابن علی کو منجمد نہیں کر سکتی. نہ بارش اور میں کا برسنا حسینیوں کی راہوں کو مضبوط کر سکتا ہے. بس ادائے حسینی وہ موسم ہے کہ جو تمام موسموں پر حاوی اور طاری ہے. ادائے حسین وہ موسم ہے کہ جو زندگی کی ابتدا سے لے کر زندگی کی انتہا تک قائم و دائم ہے۔ ادائے حسینی وہ موسم ہے کہ جس میں ایک عزادار کا رابطہ اپنے آقا اور مولا سے ہر روز مستحکم ہوتا چلا جاتا ہے۔ زندگی کے آب و ہوا کے موسموں کی اپنی ایک میعاد ہوتی ہے، وہ ایک وقت شروع ہوتے ہیں اور ایک وقت پہ ختم ہو جاتے ہیں۔ بہار کا موسم آتا ہے، کونپلیں پھوٹتی ہیں، پھول اپنے رنگ دکھاتے ہیں، خوشبوئیں معطر کو فضا کرتی ہیں، پھول اپنی جوبن پہ پہنچتا ہے اور آخر کار مرجھا کے ختم ہو جاتا ہے۔ گرمی اپنی اوج کو پہنچتی ہے اور آخر کار دم توڑ کر فنا ہو جاتی ہے۔ سردی در حقیقت دبے قدم داخل ہوتی ہے اور بغیر کچھ بتائے انسانی حیات سے رخت سفر باندھ لیتی ہے۔ خزاں اور اسی طرح دوسرے موسم آتے ہیں اور چلے جاتے ہیں، نہ آنے کا پتہ چلتا ہے۔ ہاں، آنے سے پہلے کچھ دبدبہ ضرور ہوتا ہے لیکن جانے کی کوئی خبر نہیں ہوتی۔ لیکن ادائے حسینی وہ موسم ہے کہ آنے سے پہلے بھی خبردار کرتا ہے، جانے سے پہلے ہوشیار کرتا ہے۔ بس یہ ادائے حسینی ہے، اور یہ رابطہ اور یہ موسم اور یہ رشتہ کہ جو آب و ہوا سے متعلق نہیں ہے بلکہ یہ ایمان کی آب و ہوا سے متعلق ہے، کہ جس کے دل کے باغ میں در حقیقت ولایت کی ہوائیں چلتی ہوں وہ اس موسم سے لطف اندوز ہو سکتا ہے۔ جس کے دل کی فضا میں ولایت کی خزاں آ جائے وہ ادائے حسینی کے موسم سے لطف اندوز نہیں ہو سکتا ہے۔ مل کے درود بھیجے محمد و آل محمد۔ بس لازم و ضروری ہے کہ اس موسم عزاداری کو، موسم ولایت کو، موسم وفاداری کو، موسم ذمہ داری کو اپنے دل میں ہمیشہ بسائے رہنے کے لیے، توجہ رکھیے گا، اپنے دل کی زندگی کو منور کرنے کے لیے، اپنی زندگی کو خوشبوئے ولایت سے معطر کرنے کے لیے ہمیں ضرورت ہے کہ اپنے دل کی فضا کو ولائی بنا لیں تاکہ اس سے لطف اندوز ہو سکیں۔ لہذا یہ ولائی رابطہ کیسے ہو، یہ مستحکم پیوند کیسے ایجاد ہو، یہ رشتہ کن بنیادوں پہ استوار ہو، اسی کو کہا ہے کہ اتقوا اللہ وکونوا مع الصادقین۔ چاہتے ہو تمہاری شب شب بن جائے، تمہارا روز روز ولایت بن جائے، تمہارے شب و روز ولایتی بن جائیں، نورانی بن جائیں، تو اپنے آپ کو ان کے حوالے کر دو۔ پسندیدہ گرامی، ایام ایام عزا ہیں، ایام سوگواری ہیں۔ صحیح ہے کہ محرم ایک مہینہ ہے جس کی پہلی تاریخ آج ہے، 29 محرم یا 30 محرم کے بعد سفر کا مہینہ ہے، اور پھر سفر کی پہلی ہوگی، پھر 15 آئے گی، پھر آخر ماہ آئے گا اور سفر بھی ختم ہو جائے گا، پھر ربیع الاول آئے گا، پہلی آئے گی، دوسری آئے گی، یہاں تک کہ 8 ربیع الاول کو فرش عزا لپیٹ دیں گے، ایام عزا ختم ہو جائیں گے۔ توجہ رکھیے گا، یاد رکھیے گا کہ جو یہ کہتا ہے کہ 8 ربیع الاول کو الوداع یا حسین، اس کے دل میں ولایت نہیں آئی، اس لیے کہ حسین سے رابطہ دنوں کا رابطہ نہیں ہے، حسین سے رابطہ نجات کا رابطہ ہے، اور نجات ایک دن کی نہیں ہوتی، پوری زندگی پہ محیط ہوا کرتی ہے۔ تو جب نجات پوری زندگی کے لیے ہے تو حسین سے رابطہ بھی پوری زندگی کے لیے ہے۔ بس امام حسین سے رابطہ، یعنی الوداع یا حسین کا مطلب کیا ہے؟ امام حسین خدا حافظ؟ ہرگز نہیں۔ کوئی مومن تصور کر سکتا ہے کہ مولا اب خدا حافظ؟ اصل مر جائے گا وہ انسان جو حسین کو کہے کہ مولا خدا حافظ، نہیں، حسین سے رابطہ۔ تو اپنی دنیا کو معطر کرنے کے لیے، منور کرنے کے لیے امام جعفر صادق علیہ السلام نے ایک اصول دیا ہے، اور وہ اصول یہ ہے، کونوا مع الصادقین، کے سچوں کے ساتھ ہو جاؤ۔ इससे कबल मैं एक मजलिस में यहाँ पर नुकात गोश गुजार कर चुका हूँ, उनको दोहराना नहीं चाहता, उनका इआदा नहीं चाहता, लेकिन एक नए अंदाज से कि या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह वकूनू मअस्सादिकीन, सूरह तौबा में इरशाद हो रहा है कि ऐ ईमान लाने वालों अल्लाह की बारगाह में तकवा इख्तियार करो और सच्चों के साथ हो जाओ। यानी हकीकी तौबा करने वाला, हकीकी तकवा इख्तियार करने वाला ही इंसान सच्चों के साथ होता हुआ नज़र आएगा। जो सच्चों के साथ नज़र आए समझ जाए कि वह अहले तकवा है, यह कुरान का कानून है। और फिर मेरे और आपके छठे इमाम ने फरमाया कि चाहते हो कि दुनिया तुम्हारी नूर विलायत से मुनव्वर मुअत्तर रहे तो हुसैन इब्ने अली से अपना राबता मुस्तहकम कर दो। लेकिन ये राबता बदन का और लिबास का राबता नहीं है, ये राबता इंसान के बदन का और कमरे इस्तराहत का राबता नहीं है, जहाँ आप इस्तराहत करने चाहते हैं। ये राबता हुसैन से हमारा, हमारी रूह का और इमाम हुसैन का राबता आपका और खाने की टेबल का नहीं कि जहाँ चंद वक्त के लिए आप जाते हैं और सैर होने के बाद उड़ जाते हैं। ये मेरा और राबता, आपका राबता इमाम हुसैन अलैहिस्सलाम से मुलाजमत और जॉब का राबता नहीं कि चंद घंटों के लिए जाएं, ड्यूटी अदा करें और आ जाएं। ऐसा नहीं करें, ये हमारा राबता हुसैन ने अली से इन तमाम राबतों पर मुहित है, छाया हुआ है। इसलिए कि मुझे खाने की ज़रूरत होती है, मुझे प्यास की ज़रूरत होती है, तो मैं खाता भी हूँ पीता भी हूँ, तो मेरी गुरसनगी रफा हो जाती है, मेरी तिश्नगी मिट जाती है। लेकिन जो हुसैन का प्यासा हो जाए, ना उसकी गुरसनगी ख़त्म होती है ना उसकी तिश्नगी मिटती है। जितना जितना राबता नज़दीक होता चला जाता है हुसैन की प्यास में और हुसैन के मुतालिक विलायत की गुरसनगी में, और इजाफा होता चला जाता है। हो नहीं सकता कि इंसान कह के नहीं जनाब बस आज के लिए काफ़ी इमाम हुसैन से मोहब्बत, हरगिज़ नहीं। कूनु मअस्सादिकीन, सच्चों के साथ हो जाओ। लिहाजा हमें देखना यह है कि ये अदा, ये गम, ये सोगवारी के जो आज आलम कायनात में है, और सिर्फ हम नहीं बल्कि पूरी हयात दर हकीकत हुसैन के साथ साथ गामजन है। बकत हो समा व मन फीहा वल अर्द व मन अलैहा, बारहवें इमाम से ये जुमला मंसूब है। मिलके दुरूद भेजिए मोहम्मद व आल मोहम्मद पर, कि इमाम हुसैन पर अहल आसमान ने गिरिया किया और ज़मीन वालों ने गिरिया किया। यहाँ तक के कहा है कि इमाम हुसैन की करबला से पहले दुनिया के मौजूदात ने मौला हुसैन पर गिरिया किया है। हर मौजूद अपनी ज़र्फियत और ज़र्फ के मुताबिक इमाम हुसैन पर गिरिया करता रहा है। तो आज जो हमसे ये अज़ा मतलूब है, ये अज़ादारी मतलूब है कि जिसकी अदायगी के लिए आप यहाँ बैठे हैं, इसको हमारे ये कहा जाता है अजर रिसालत की अदायगी। कुल असअलुकुम अलैहि अजरन इल्लल मवद्दता फिल क़ुरबा, मैं तुमसे अजर रिसालत की अदायगी के लिए कुछ नहीं चाहता सिवाय इसके कि तुम मेरे क़राबतदारों से मवद्दत का सलूक करो, मवद्दत अदा करो। कि जो आप फर्श अज़ा पर बैठे हैं ऐज़ाने गिरामी, ये अजर रिसालत की अदायगी है। कि जो अपने आराम आसाइश को बालाए ताक रख कर इस नागुफ्ता मौसम में आप यहाँ तशरीफ़ फरमा हैं और इस इमाम बारगाह की नूरानियत में इजाफा कर रहे हैं, कि अजर रिसालत की अदायगी है। कोई सियाह पोश है, कोई सियाह पोश नहीं है, फ़र्क नहीं करता, लेकिन जो गम हुसैन में मौजूद है वो अजर रिसालत की अदायगी, जिसकी आंखों में आंसू हैं वो अजर रिसालत अदा कर रहा है, जो हाय हुसैन कह रहा है वो अजर रिसालत अदा कर रहा है, जो हाथ मार के कह रहा है हाय हुसैन, वो भी अजर रिसालत अदा कर रहा है। इस अजर रिसालत, इस आज़ादारी का क्या फ़लसफ़ा है, ये हमें सोचना चाहिए। हज़रत इमाम रज़ा अलैहि सलातो वस्सलाम फरमाते हैं जब मुहर्रम आता था तो कोई मेरे बाबा को मुतबस्सिम नहीं देखता था, कोई मुस्कुराते नहीं देखता था। खुसूसन इन 10 अय्याम में आशूर तक इमाम के लबों पर किसी ने तबस्सुम नहीं देखा। इमाम सियाह पोश होते, इमाम गमगीन होते, इमाम महजून होते, मगमूम होते इमाम। क्यों? उनके जद अमजद का गम है। तवज्जो रखिएगा, हम उस मंजिल पे नहीं पहुंच सकते, लेकिन जितना करीब हो सकते हैं अहले बैत की सीरत से कोशिश करें। आपका सियाह लिबास होना, आपकी यह मौजूदगी, आपका जुलूस में जाना, आपका अंजुमनों में सफ़े लगा कर सीना जनी करना, ये सब अजर रिसालत की अदायगी है। मैंने एक नुक्ता इससे कबल भी अर्ज़ किया था और यहाँ पे भी अर्ज़ कर रहा हूँ। इस अदादारी का एक माना, एक हकीकत है, और इस अदादारी के सवाब को आइम्मा तहरीन ने हमारे सामने बयान किया है। इस अदादार का क्या सवाब है? आप जो आज यहाँ बैठे हैं, ये बहुत बड़ी एक जिम्मेदारी है अज़ीज़ ने किराम, एक बहुत बड़ा दर्जा है अदादार होने का जो आपको और मुझे अता किया गया है। इसकी कदर करें। कोई भी नेमत उस वक्त तक अपने माना की तकमील नहीं करती जब तक कि उसकी कदरदानी न की जाए। अदादारी की कदर करनी चाहिए, अदादारी के उसूलों को अपनाना चाहिए, वो उसूल के जो अहले बैत अलैहिमुस्सलाम ने, आइम्मे तहरीर ने और उनके शागिर्दों ने हमारे सामने बयान किए, वो उसूल जो हमेशा से उलमा, फुकहा, ज़ाकिरीन इज़ाम, अहले मेंबर बयान करते रहे हैं कि अदादारी क्या है। इसलिए ये बहुत बड़ा ओहदा है। अदादार यानी जो अज़ा को रखता है, तवज्जो रखिएगा, सिर्फ काला लिबास पहन लेना, सिर्फ अर्ज़ कर रहा हूँ। देखिए, एक चीज़ होती है, मसलन ये इमाम बारगाह है, एक हिस्सा ये है, एक हिस्सा शहनशीन का है, एक हिस्सा बालाई है, एक हिस्सा मसलन बरामदा है। आप कहें जनाब सिर्फ इमाम बारगाह यही शहनशीन है, बाकिया कुछ नहीं, नहीं, आपके ये भी इमाम बारगाह का जुज है, ये हाल भी इमाम बारगाह का जुज है, ये बरामदा भी इमाम बारगाह का जुज, ये सारे जुज हैं, सब मिल के एक माना बनेगा। सिर्फ काला लिबास पहन लेना, तवज्जो रखिएगा, ये आज़ादार होने की अलामत नहीं, ये जुज आज़ादारी है, लेकिन कामिल तौर पर माना नहीं देगा। मातम करना बहुत बड़ा दर्जा है इमाम हुसैन के लिए, आंसू बहाना बहुत बड़ा दर्जा है। इंशाल्लाह अर्ज करूंगा कि क्या सवाब है जिक्र हुसैन में, मसाइब हुसैन में, अहले बैत की सोगवारी में और अज़ा में आंसू बहाने का, लेकिन ये सब जुज है। हकीकत जब तमाम जुजियात मिल जाएंगी और कुल्ली शक्ल में अज़ादारी की शक्ल में नमूदार हो जाएंगी, तो उस वक्त हम अज़ादार कहलाएँ। अज़ादार यानी अज़ा को रखने वाला। कहाँ रखेंगे अज़ा को? तो मुझे रखिएगा, अज़ा को हुसैन से राबता कहाँ है? हुसैन से राबता दिल का है अज़ीज़ान गिरामी। हुसैन से राबता ज़ाहिर का है, हुसैन से राबता बातिन का है। ज़ाहिर में आपने काला लिबास पहना, आपका बदन अज़ादार है, अगर दिल भी हुसैन की अज़ा को अपने अंदर समो ले तो दिल भी अज़ादार बन जाए। मैंने अर्ज किया कि दो मरहले हैं। एक तालिबे इल्म एक कमरे इम्तिहान में जाता है और अपने रोल नंबर पर अपनी सीट पे बैठ जाता है, कलम भी उसके पास है, आंसर शीट भी उसके पास है, क्वेश्चन पेपर भी उसके पास है, और ये अपने रोल नंबर पर अपनी सीट पे बैठा है। क्या इस तालिबे इल्म का, जिस वक्त कलम भी है, आंसर शीट भी है, क्वेश्चन पेपर भी है, अपनी सीट पर बैठा है, कमरे इम्तिहान में मौजूद है, सारे वक्त आ गया, क्या इस बात की ज़मानत है कि ये तालिब इल्म कबूल हो जाएगा? नहीं, कोई भी नहीं कहे जब तक ये जवाब न दे। मुहर्रम, हम मुहर्रम में आ गए, अय्याम अज़ा में आ गए, देखना ये है कि हुसैन का गम दिल में आया। मैंने काला लिबास पहन लिया, मैं मजलिस में आ गया, मैं सीना जनी की सफ़ों में आ गया, मैं सरो सीना पीटने वालों के साथ हो गया, मैं हाय हुसैन कहने वालों में शामिल हो गया, मैं यजीद पर लानत भेजने वालों में शामिल हो गया, लेकिन क्या वो अज़ा मेरे अंदर आई? क्या मैं अज़ादार बना? क्या मैं हुसैन की अज़ा को रखने वाला बना? ये वो सवाल है जो आप अपने आप से करें और कोशिश करें कि इन अय्याम खुसूसन आशूरा तक خلوص دل سے کہ اجر رسالت کی ادائیگی کر رہے ہیں آپ. معمولی چیز نہیں اجر, اگر آپ نے اجر رسالت کی ادائیگی نہیں کی آپ غاصب تصور کیے جائیں گے, گھر پہ مزدور لائیں کام کرائیں اجرت نہ دیں, آپ غاصب ہیں اس کی اجرت کے. وہ مسلمان کہ جو نماز تو پڑھے, روزہ تو رکھے, حج تو کرے, زکوٰۃ تو دے, احکام شرعی کا پابند تو ہو, لیکن اجر رسالت نہ کرے تو نماز بھی منہ پہ مار دی جائے گی, روزہ بھی منہ پہ مار دیا جائے گا, اس لیے کہ اجر رسالت ادا نہیں کیا تو یہ غاصب حق رسول ہو جائے گا. تو جو فرش ادا پہ آ جاتا ہے وہ یہ بتا دیتا ہے کہ نمازی بھی ہوں, ولائی بھی ہوں, اور در حقیقت اجر رسالت کی ادائیگی کرنے والا بھی ہوں. چونکہ مجھے مجلس سے ختم کرنے کے فوراً بعد ہی مجھ سے کہا گیا کہ قبل آپ کو ایک مجلس سے خطاب کرنا ہے, تو فی البدی کوئی موضوع نہیں تھا, صرف کسی حوالے سے چاہتا تھا کہ عزاداری کے حوالے سے کچھ نکات آپ کی سماعت کی نظر کروں, اور ٹائم کا پابند بھی کر دیا ہے کہ قبل اپنے اوقات دیکھتے رہیے گا, کیونکہ مولویوں کو اور اہل ممبر کو اوقات یاد نہیں رہتی, ان کو یاد دلانا پڑتا ہے, لیکن مجھے اندازہ ہے کہ میرے پاس بہت زیادہ وقت نہیں ہے, کوئی 10-12 منٹ کا وقت میرے پاس رہ گیا ہے. مل کے درود بھیجے محمد و آل محمد پر. عزاداری بہت بڑی ذمہ داری ہے, بہت بڑی. عزادار ذمہ دار ہوتا ہے, اور اگر عزادار ذمہ دار نہ ہو تو وہ امام زمانہ کا سپاہی نہیں بن سکتا. کیوں؟ اس لیے کہ امام منتقم خون حسین ابن علی ہے. جلا سارا تعلق حسین ابن علی, اس کا نعرہ ہی یہی ہے کہ وہ قوم کہاں ہیں, وہ گروہ کہاں ہیں, وہ مجمع کہاں ہیں, وہ حسینی کہاں ہیں, وہ عزدار کہاں ہیں, جو ساری زندگی کہتے ہیں یا علیہنا کنا معکم, اے مولا آپ کے ساتھ ہوتے. ایک ایسا ہی نوجوان تھا جو زیارت عاشورہ کا یہ جملہ پڑھا پڑھتا, یا علیتنی کنت معکم فأفوز معکم, اے کاش میں کربلا میں ہوتا مولا آپ کے ساتھ, ادھر نشاط اٹھائی ہوتا. اتنا کہتا تھا, اتنا کہتا تھا, اس کا نام یا لیتنی پڑ گیا, لوگ اس کا سلام بول گئے, یا لیتنی ادھر آؤ, یا لیتنی ہر وہی پڑھا کرتا تھا بازار میں, آئے یا لیتنی کنت معکم یا لیتنی, اس کا نام یا لیتنی ہو گیا. بس یہ واقعہ سنا کر میں منزل کی طرف آ رہا ہوں. قبل تشریف لا چکے ہیں, وہ دوسری مجلس سے خطاب کریں گے ان شاء اللہ, تسلسل باقی رہے گا. عرض کر رہا تھا ایک دن بازار میں آیا خاموش چپ, لوگوں نے پوچھا بھائی تیری تو عادت ہی نہیں تھی جو بازار میں آتا تھا, یا اللہ اتنی کون سما آنکھوں, اے کاش کربلا میں ہوتا مولا درجہ شہادت فائز ہوتا, بہت بڑا درجہ ملتا. امام حسین کے ساتھ شہید ہونا امام کے ہمرکا بہت بڑا درجہ ہے یا نہیں ہے؟ شہداء کربلا کا جو مقام ہے, اور میں ظاہر حسین کے جو ثواب پڑھ رہا تھا, اللہ اکبر کیا ثواب بیان کیا ہے, ایک قطرہ اشک در آزائے حسین, کیا ثواب ہے. انشاءاللہ اگر موقع ملا اور ذہن میں گفتگو کری تو عرض کروں گا. مل کے درود بھیجے محمد و آل محمد پر. کہا کہ خاموش, کہا بھائی کیا وجہ ہے, کہا کہ آج مجھے اپنے ایمان کی حقیقت پتہ چل گئی. پہلے زمانے میں ہوتا تھا نا, تانبے کے برتنوں پر یا دوسرے جو دھات کے برتن ہوتے اس میں قلعی کراتے تھے, اب تو خیر وہ زمانہ ہی نہیں رہا, لیکن آپ کو پتہ ہے کہ قلعی ہوتے تھے. قلعی در حقیقت اس پالش کو, آسان الفاظ میں بچوں کو سمجھانے, پالش ہوتی تھی کہ برتن چمک جاتے تھے, اور معمولاً ایام اعظم سے پہلے اپنے گھروں کو جیسے اور شاہ نشین کو اور ہر چیز کو آمادہ کیا جاتا ہے, دیگچے اور وہ تمام ساز و سامان جو عزائے حسین میں استعمال ہوتا تھا اس پہ قلعی کرا کے تیار کیا جاتا تھا. اس نے کہا آج میرے ایمان کی قلعی اتر گئی ہے, کھل گئی ہے, یعنی اوپر سے جی گولڈ واٹر سونے کا پانی چڑھایا ہوا تھا, وہ اتر جا پتہ چلے, یہ تو نقل ہے. اس نے کہا میں سمجھ رہا تھا میں بڑا ایماندار, بڑا محب, بڑا مولا کا چاہنے والا, بڑا تابع دار, بڑا حبدار, بڑا عزادار ہوں, لیکن پتہ لگا بھائی کا ہوا کیا. آ کر رات کو خواب میں نے دیکھا شب جمعہ کہ میں کربلا سے گزر رہا ہوں اور مولا حسین نماز پڑھ رہے ہیں, نماز کی تیاری میں ہیں. کہا کہ ادھر آؤ, اس کا نام لیا, ادھر آؤ. جی مولا, تابع دار, حکمدار, خدمت گزار, حکم کرے مولا. کہا
आखिर तुम्हारी तो बड़ी ख्वाहिश थी ना, तुम करबला में हो तो शायद जी मौला। अच्छा ऐसा करो, तुम सामने खड़े हो जाओ। अगर ये वाकया 99% हक पे मबनी ना हो, 1% दुरुस्त हो, 1% 1% सही हो, 99% गलत हो, ये 1% भी मुझे और आपको ख्वाब गफलत से जगाने के लिए काफ़ी है। सामने खड़े हो जाओ, जी मौला कोई मसला ही नहीं, मैं तो सारी ज़िंदगी इसी आरज़ू में था कि वक्त आए हुसैन के साथ जान दूँ। और देखो नमाज़ पढ़ो, जो तीर आए उसे सीने पे ले लेना, ये खड़ा हो गया, चाहने वाला है, मोहब्बत तो है ना हुसैन की, खड़ा हो गया, तीर चला, अब तीर चल रहा है, ये सामने आया, बीवी बच्चों की मोहब्बत आई, हट गया तीर इमाम हुसैन को लगा, पीछे मुड़ के देखा इमाम हुसैन को देखा, फिर अपने आप को झुका, क्या किया है मैंने, ये मैं तो जी इसी दिन के लिए रहा था कि हुसैन पे जान दो, और आज वक्त आया, फिर खड़ा हो गया, अब जो तीर आएगा मैं अपने ऊपर लूंगा। क्या हुआ, दूसरा तीर आया, फिर कोई और माली दुनिया की मोहब्बत हट गया, कई तीर ऐसे और ये हट गया। अयजा ने कह इसी असना में इमाम ने नमाज तमाम की और कहा तुम्हारे लिए बस इतना ही कहना काफ़ी है दुनिया में, क्या काश हम करबला में होते तो हुसैन के साथ अपनी जान देते, तुम होते तो ये करते वो ना करते जो हम चाहते। बस ये अय्याम मुहर्रम बेदारी के लिए हैं कि अपने आप को आजादार बनाओ, अजा तुम्हारे सिर्फ काले लिबास में नजर ना आए, अजा तुम्हारी शक्लों से जाहिर हो, तुम्हारे होलिये से जाहिर हो, तुम्हारे हाय हुसैन कहने से जाहिर हो, तुम्हारे घरों में अजा का माहौल हो। होता क्या है, जो सबसे ज़्यादा कड़ा वक्त होता है, माजरत के साथ कभी कभी सख्त बातें भी कर जाता हूँ लेकिन बर्दाश्त कर लीजिएगा, वो क्या है असर आशूर का, जब फाका शिकनी होती है उस वक्त की ख़ास ज़ियारत है जिसके आखिर में आप रसूलुल्लाह जनाब इमाम अली अलैहिस्सलाम सईद कौनैन सलाम अल्लाह अलैहा इमाम हसन मुश्तबा को क्या कहते हैं, ताज़ियत पेश करते हैं, अहसन अल्लाह अला कफ़ी वल दिकल हुसैन, अहसन अल्लाह अला फ़ी वल दिकल हुसैन, इस तरह करके आप तादीब पेश करते हैं। ये सबसे ज़्यादा कड़ा वक्त कौन सा होता है, ये वक्त होता है और हमारी कौम कहाँ बिरयानी और खिचड़े और हलीम की तलाश में होती है। आइए ये मोहब्बत है तो जो रखिएगा, सबसे ज़्यादा कड़ा वक्त कौन सा है, वही असर आशूर, और हम कहाँ होते हैं यही SMS करके बुला रहे होते कि फल जगह खिचड़ा है, वाले जगह हलीम है, वाले जगह फलाह, ये मोहब्बत नहीं है। बस अज़ादार बने, अज़ादार का बहुत बड़ा मुकाम है हजरत अली करामी, और ये अल्लाह ताला ने करार दिया है। हदीस में है कि जो हुसैन की ज़ियारत करता है कमन ज़ार अल्लाह फ़ौक़ अर्श, वो ऐसा ही है जैसे अर्श पे अल्लाह से मुलाकात करता है। इमाम हुसैन की ज़ियारत का सवाब ऐसा है जैसे अर्श इलाही पर खुदा से मुलाकात, रसूलुल्लाह की ज़ियारत का सवाब भी ये नहीं है, इमाम हुसैन की ज़ियारत के लिए कदम कदम पे सवाब। जनाब आयशा से रिवायत है, देखा सरकार इमाम हुसैन अलैहिस्सलाम से खेल रहे हैं, कभी सीने पे चढ़ रहे हैं इमाम हुसैन, कभी जो है वो पैरों पे चढ़ रहे हैं, तो कहा कि आप इमाम हुसैन से इतना प्यार करते हैं, कहा क्यों ना करूँ, ये अशरफ तरीन मखलूक़ात है, मेरी आंखों की ठंडक, दिल का चैन है हुसैन, और मेरी उम्मत में से एक बागी गिरोह इसे कत्ल करेगा अल्लाह, और जो इसकी शहादत के बाद इसकी ज़ियारत करेगा उसे मेरे हज के बराबर ही हज दिया जाएगा। जनाब आयशा कहती है एक हज, कहा कि नहीं मेरे हज के बराबर दो हज, कहा दो हज, कहा कि मेरे हज के बराबर तीन हज, कहा तीन हज। अब जनाब आयशा हैरत करती जाती हैं, रसूलुल्लाह तादाद में इजाफा करते चले जाते हैं, यहां तक रसूलुल्लाह कहते हैं जो हुसैन की शहादत के बाद एक मर्तबा हुसैन की ज्यारत करेगा तो गोया उसे खुदा मेरे 90 हज के बराबर उसे सवाब अता करेगा। ये सवाब क्यों है, ये कतरात अश्क हुसैन में क्या राज है, इसे पहचानना होगा। बस आज पहली मुहर्रम आ गई, मुहर्रम का चांद नमदार होता है, एक सूगवारी, एक उदासी दिल पर छा जाती है। एक बहुत बड़े वलीउल्लाह थे, उनसे गुफ्तगू हो रही थी, वो कहने लगी कि जो कभी तुम देखते हो कि अय्याम अज़ा में तुम्हारे दिल में उदासी सी होती है, ये उदासी सबसे ज़्यादा कहाँ नज़र आती है, कब महसूस होती है, शाम गरीबा, یاد رکھیے یہ شام غریبہ کوئی ایونٹ نہیں ہے، شام غریبہ محسوس کرنے کی جا ہے عزیزان کرام، محسوس کرنے کی، محسوس کرے شام غریبہ کو، کم سے کم حسین کی محبت میں زمین پہ تو سوئیں، پلنگ کو چھوڑ دیں، اتنا تو کر سکتے ہیں، سادی دال و چاول تو کھائے، فاقہ شکنی بھی اتنا تو کر سکتے ہیں، توجہ رکھیے گا. لہذا اس عزا کو باقی رکھنا ہے، یہ عزا ہم سے مطلوب ہے، اور روز قیامت اس کے جو ثواب بیان کیے گئے ہیں عزیزان گرامی، علامہ الحفیظ، اتنے زیادہ اور اتنے عظیم اور اتنے زو مراتب کے انسان تصور نہیں کر سکتا. پہلی محرم آ گئی، یہ اداسی جو آپ کے دلوں پر میرے دل پہ چھائی ہے، یہ اس بات کی علامت ہے کہ میرا دل اہل بیت کے ساتھ دھڑک رہا ہے. زمانے کا امام محزون ہے، میرا دل بھی محزون ہے. زمانے کا امام بھی مغزون مغموم ہے، میرا دل بھی مغموم ہے. اس کا مطلب ہے کہ میں اور میرا، میرے زمانے کا امام ایک خط پر موجود ہیں. بس آپ نے تو گھروں کی چھت پہ چڑھ کر جام دل کا ہوگا، اور گھروں میں آ کر ٹھنڈا پانی بھی پیا ہوگا، اور پھر آرام سے سو بھی گئے ہوں گے. لیکن عزیزان تمہیں معلوم ہے زینب نے یہ جان کہاں دیکھا تھا؟ عالم سفر میں دیکھا تھا. بس میں مختصر کروں، وقت پورا ہو گیا، مختصر مسائل پڑھوں گا تاکہ دوسری مجلس جو ہے اپنے وقت پہ ادا ہو سکے. پہلی محرم کو روانگی کے مسائل پڑھے جاتے ہیں. مدینہ سے روانگی ہے امام حسین، قیامت کی گھڑی، خود امام حسین مضطرب ہیں، دل پریشان ہوں سے، دل نہیں چاہتا کہ نانا کی قبر سے جدا ہوں، ماں کی قبر سے جدا ہوں، لیکن حسین تیار ہیں چھوڑنے کے لیے، نانا کے دین کو بچانے کے لیے، امت کی ہدایت و نجات کے لیے حسین تیار ہیں. بس ادا دارو. ایک دفعہ ام سلمہ کی خدمت میں آئے، ام المؤمنین کہتی ہیں حسین میں نے سنا ہے تم جا رہے ہو، اور جب سے سنا ہے میرا دل ڈوبا جا رہا ہے. کہا نانی جان ہاں میں جا رہا ہوں، اور خواتین عصمت و طہارت بھی جا رہی ہیں. کہا بیٹا نہ جاؤ. کہا کہ میں نے سنا ہے کہ میرا حسین، رسول اللہ فرماتے ہیں میرا حسین جائے گا اور اسے قتل کر دیا جائے گا. اللہ ہو. کہا نانی جان مجھے علم ہے کہ میں کیسے قتل کیا جاؤں گا، نانی جان مجھے علم ہے کہ میرے بعد میری بہنوں کو رسل بستہ بغیر چادر کے کوفہ و شام کے دربار و بازار میں پھرایا جائے گا، نانی جان مجھے پتہ ہے کیسے ہمارے جسموں پہ گھوڑے دوڑائے جائیں گے، نانی جان مجھے پتہ ہے کیسی آل محمد قیدی بنائی جائے گی. عزادارو. اس کے بعد کہا نانی جان میں آپ کو جگہ دکھاؤں. امام نے کربلا کی طرف رخ کیا، تمام بلندیاں پستی میں تبدیل ہو گئیں. اس کے بعد قبور سید الشہداء اور اہل بیت نمایاں ہو گئی. امام نے کہا نانی جان یہ میری قبر ہے، یہاں میرے علی اکبر کی برچی لگے گی، نانی جان یہاں عباس کے شانے کٹیں گے، نانی جان یہ وہ مقام ہے جہاں اپنے ششماہ علی اصغر کے لیے طلب آب کروں گا، نانی جان یہ وہ جگہ ہے جہاں میری سکینہ کے تماشے لگیں گے. ارے ایک ایک کر کے حسین نے بیان کیا. اسی طریقے سے ام ہانی امام حسین کی پھوپھی تشریف لائیں. امام نے کہا پھوپھی اما آپ کیوں تشریف لائیں، مجھے کہہ دیتی. کہا کہ میں نے سنا ہے تم عازم کربلا ہو، عازم سفر ہو. ارے میں رات سے ایک ہاتف کی آواز سن رہی ہوں، ارے کہ نہ جاؤ، اس لیے کہ جو بھی جائے گا وہ قیدی بنایا جائے گا. امام نے کہا آپ نے صحیح سنا ہے. بس ادا دارو. ایک دفعہ رات کی تاریکی میں ماں کی قبر پر آئے، ایک دفعہ الوداع کہا، ماں یہ امت مجھے آپ کے سرحانے بیٹھنے نہیں دیتی، حسن کی قبر پہ آئے الوداع کہا. اس کے بعد آپ کا سر ایک دفعہ قبر پہ تھا کہ خواب میں رسول اللہ کی زیارت ہوئی. رسول اللہ کہتے ہیں حسین جلدی آ جاؤ، تمہارے بابا مشتاق ہیں، تمہاری ماں ہاتھ پھیلائے تمہارا انتظار کر رہی ہے. کہا نانا دل تو نہیں چاہتا آپ کی قبر چھوڑوں، نانا مگر جانا ہے، خدا نے ارادہ کیا ہے. بس عزادارو. ایک دفعہ صبح کے وقت یہ اعلان کر دیا، بنی ہاشم کی خواتین سوار ہونا چاہتی ہیں. بس آخری جملے عرض کر رہا ہوں. عزادارو ایک دفعہ اعلان کر دیا جناب عباس نے، خبردار کوئی اپنی چھتوں پہ نہ آئے، ارے خواتین عصمت و طہارت سوار ہونا چاہتی ہیں. ایک دفعہ کیا ہوا، ایک ایک محرم آتی تھی، ایک ایک جوان آتا تھا، اپنی محرم کو سوار کرتا
کرتا تھا، سواری لائی جاتی، یہ بٹھائی جاتی، محرم سوار کرتا، پردہ ڈال دیا جاتا، سواری آگے بڑھ جاتی۔ آخر میں ایک سواری ایک محمل لائی گئی۔ ایک دفعہ مولا عباس آگے بڑھے، ایک دفعہ حضرت امام حسین کے کان میں ایک جملہ کہا، حسین کھڑے ہو گئے، اللہ اکبر، کون ہے جس کے احترام میں حسین کھڑا ہو رہا ہے؟ ارے بنت علی سوار ہونا چاہتی ہیں، ارے مدینے والو چھتوں پہ نہ نکلنا، عباس کی بہن سوار ہو رہی ہے۔ بس عزادارو، ایک دفعہ علی اکبر آگے بڑھے، پھوپھی اماں کو باہر لائے، اپنے زانو کو زمین پہ رکھا، اسے ایک زینہ قرار دیا۔ ارے بنت علی بڑی، ایک پیر علی اکبر کے زانو پر، ایک پیر محمل میں رکھا، دہنے ہاتھ سے عباس کا شانہ، بائیں ہاتھ سے چوب محمل تھامی، بسم اللہ الرحمن الرحیم، یا علی مدد کہہ کر عباس کی بہن سوار ہو گئی۔ عزادارو تم نے سن لیا، مگر زینب کو یہ منظر بہت یاد آیا۔ ارے پورے سفر یاد نہ آیا، ارے ایک مقام ایسا تھا جہاں زینب نے عباس کو بہت یاد کیا۔ ارے 11 محرم کو جب قافلہ چلا، ایک دفعہ بی بی نے سوار کیا، مگر ہاں جب بی بی تنہا رہ گئی، فرات کی طرف رخ کیا، بھیا عباس، ارے بہن کو بڑی شان سے لے کے آئے تھے، ارے زینب لاچار و تنہا ہے، آؤ بہن کو۔